मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट हरेक हप्ताको मङ्गलबार बिहान 8 बजे प्रसारण हुने मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिकासँगको सहकार्यमा हामीले हरेक हप्ताको बिहान 8 बजे मेचीनगर नगरपालिका क्षेत्रभित्रका विषयवस्तुलाई समेटेर मेचीनगर खबर प्रसारण गर्ने गरेका छौँ। मेचीनगर नगरपालिका वडा नम्बर 5 का सदस्य नारायण खड्कासँग आजको अङ्कमा मेचीनगर क्षेत्रमा के काम भइरहेको छ, कसरी कामहरू भइरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्नेछौँ। मेचीनगर नगरपालिका वडा नम्बर 5 बाट निर्वाचित वडा सदस्य नारायण खड्का आजको मेचीनगर खबरमा हामीसँग कार्यक्रम कुराकानी गर्नका लागि प्राविधिक मित्रले उहाँसँग टेलिफोन सम्पर्क गराइरहनु भएको छ र उहाँसँग टेलिफोन सम्पर्क भइसकेको छ। मेचीनगर नगरपालिका वडा नम्बर 5 का सदस्य नारायण खड्का, अहिले मेचीनगर क्षेत्रमा विकास निर्माणका कामहरू कसरी भइरहेका छन्, कोरोना भाइरसले कस्तो प्रभाव पारेको छ, सीमा क्षेत्रमा वारिपारी आवत जावतको अवस्था के छ लगायतका विषयमा मेचीनगर वडा नम्बर 5 का सदस्य नारायण खड्कासँग कुराकानी गर्न गइरहेका छौँ। सदस्यज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनको मेचीनगर खबरमा। अहिले चाहिँ अब यहाँको वडाको कुरा गरिरहँदा अब सबैभन्दा विश्व नै अहिले त्रस्त भएको, विश्वको नै सबै कुरा चाहिँ धराशायी बनाएको यो कोरोना भाइरसको महामारीले छ। यो महामारीको सन्दर्भमा यहाँहरू ठ्याक्कै सीमाको छेउमा हुनुहुन्छ, भारतसित खुल्ला सिमाना छ, भारतमा पनि तीव्र रूपमा सङ्क्रमण फैलिराखिरहेछ, यता पनि फैलिराखेको छ। भारततिरबाट यता यो वैद्य नाका, सरकारले तोकेको नाका भन्दा तल माथिबाट आवत जावत गर्ने गरेको अवस्था के छ? यहाँहरूको वडामा यो कोरोना भाइरस सङ्क्रमण फैलिन नदिनका लागि के गर्दै हुनुहुन्छ, अहिलेको अवस्थाका बारेमा बताइदिनुहोस् न।
हस्, धन्यवाद। अहिले तपाईँको मेचीनगर 5 बाट के पनि इन्डियाबाट आउने जति महानुभावहरू हुन्छ, मानिसहरू हुन्छ, उहाँहरू प्रायः जसो पुलबाटै नै आउनुहुन्छ। खुल्ला नाका भएको कारणले गर्दा तपाईँको अलिअलि तलमाथि छिटफुट हुनसक्छ होला छिटफुट तलमाथि हुनसक्छ, तर हामीले भ्याएसम्म हाम्रो प्रहरी सशस्त्र प्रहरी बल, जनपथ प्रहरी बल लगायत हामी दिनरात केही नभनिकन गरिरहेछौँ। तर सबैजना प्रायः जसो आउने नाका भनेको कहीँ एउटा नाका पुलबाटै आउनुहुन्छ, उहाँहरूलाई पिसिआर गरेका छन् भने हामी उहाँ पारी नै पिसिआर गराएका छन् भने हामी होम क्वारेन्टाइन पिसिआरको हेरेर त्यो हेरेर मात्र हामी उहाँलाई होम क्वारेन्टाइन राख्छौँ, के गर्नु भएको छैन भने उहाँलाई भिडियोमा राख्छौँ। त्यो छ सर।
भनेपछि यहाँहरूको वडामा चाहिँ अहिले कतिसम्म मान्छे बाहिर बस्नेहरू भारत लगायत तेस्रो देशबाट आउनुभयो, अहिले कति क्वारेन्टाइनमा हुनुहुन्छ, अहिलेको अवस्था के छ?
अहिले म्याक्सिमम् तपाईँको तेस्रो मुलुकबाट आउने, तपाईँको दोस्रो मुलुकबाट आउने, तपाईँको भारतबाट तपाईँको म्याक्सिमम् चेन्नई केरलाबाट म्याक्सिमम् छन् मेरो वार्डमा चाहिँ।
हजुर,
म्याक्सिमम् छन्, त्यसमा तपाईँको लगभग 200-300 हाराहारीमा यति मान्छे यहाँ हामी भित्रिसके। यसमा पनि तपाईँको त्यताबाट आएका मान्छेहरू प्रायः जस्तो तपाईँको 10% जति मान्छेलाई पोजिटिभ भेटाएको पनि छ,
भेटाएको
पनि छ। अहिले चाहिँ एकदम निर्मूलै छन् है, त्यति साह्रो देखेको छैन। आउनु चाहिँ आइरहेको छ, दसैँ चाडबाड पर्व लागेको कारणले गर्दा फुटमा आइराख्नु भएको छ, तर एकदम बडै मेची खोला तपाईँको पुलबाटै सिधै आउँदै हुनुहुन्छ।
भनेपछि अहिले चाहिँ अब यहाँहरूको एरियामा त आइरहँदाखेरि आएको गएको पनि थाहा नहुने गरीको घना बस्ती पनि छ होइन, वल्लो घर पल्लो घर सबै चिन्न सक्ने गरीको अवस्था पनि छैन, को आयो को आएन भन्ने गरीको पत्ता लगाउन पनि कठिन छ होइन, के छ सदस्य?
त्यसमा तपाईँको अहिले हामीसँग पुरै डाटा हामीले राखेर को आयो के आयो भनेर भन्दा पनि तपाईँको सबै हामीसँग को आउनुहुन्छ को जानुहुन्छ हामीसँग पुरै वार्डमा डाटा नै हुन्छ, डाटा राखेर नै हामी गर्छौँ। अब जस्तै तपाईँको विदेशबाट आउँदा पनि तपाईँको पुरै डाटा टोल विकास मार्फत टोल विकासलाई हामीले परिचालन गराएका छौँ, टोल विकास मार्फत हामी तपाईँको उहाँहरूको को आउनुभयो जानुभयो भन्ने कुराहरू सबै हामी डाटा राखेर गराएको छौँ।
ए हजुर सबै तथ्याङ्क यहाँहरूसँग छ, आउनेहरूलाई चाहिँ क्वारेन्टाइनमा अनिवार्य राख्नु भएकै छ,
अनिवार्य राखेका छौँ। पिसिआर पिसिआर गरेर आएकाहरूलाई पनि 72 घन्टा भएको छ भने तिनीहरूलाई हामी होम क्वारेन्टाइन राख्छौँ।
हजुर,
होइन भने तपाईँहरू सिधै हामीलाई अगाडि नै वार्डलाई अगाडि नै जानकारी हुन्छ, हामी आउँदैछौँ, मेरो छोरा मेरो फलानै भनेर तपाईँको टोलवासीले भन्नुहुन्छ अथवा टोल भन्नु जानकारी गराउनुहुन्छ, त्यही मार्फतै हामी त्यसरी नै परिचालन गरिरहेको छौँ।
अहिले चाहिँ यो वारिपारीको व्यापार पनि अवैध रूपमा हाम्रो त हुने गरेको परम्परा छँदैछ, होइन, सबैतिर यहाँ माथि पशुपति नगरदेखि होइन वहाँ गड्डा चौकी उससम्म क्यारे चाहिँ महाकालीसम्म नै वारिपारीको भाषा पनि मिल्छ, हाम्रो आवत जावत पनि फ्रिक्वेन्टली नै हुन्थ्यो, त्यसो हुँदाखेरि कारोबार चाहिँ उता सस्तो पर्ने यता, यता सस्तो पर्ने उता भन्ने गरेको कुरामा हुने गरेको अवस्था थियो। यो कोरोना सङ्क्रमणका कारण सीमा नाका चाहिँ ठप्प बनाएको छ, त्यसले नागरिकको जनजीवन कतिको प्रभावित पारेको पाउनु भएको छ नारायण सर यहाँले?
यहाँ तपाईँको यसमा चाहिँ तपाईँको जन यहाँका मानवहरूलाई निकै नै कठिनाइ नै छ। कसरी भन्नुहुन्छ भने दुई पैसा यताको भन्दा उता सस्तो पर्नु जान्छ, त्यसले गर्दा अब अहिले मान्छे त्यतिकै पनि लकडाउनले गर्दा तपाईँको पनि मान्छे त्यतिकै पनि बेरोजगारी भएर बसेका छन्, धेरै नै दसैँ चाडपर्व पनि लागेको छ, यसमा धेरै नै हेम्पर परिरहेको छ जनताहरूलाई पुरै, तर यसमा अलिअलि छिटफुट तलामाथि हुनु सक्ला, छिटफुट तलामाथि हुनु सक्ला, जान्छन् पनि होला, आउँछन् हुनु सक्छ, तर यहाँ अहिले जे 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 छ एकदम टाइट नै छ।
भनेपछि अहिले चाहिँ प्रहरीहरूको निगरानी उच्च छ, मान्छे आवत जावत गर्नका लागि कठिन नै छ र कठिनै छ। अहिले चाहिँ यहाँहरू निर्वाचित भएको अस्ति असार 14 गते 3 वर्ष पुरा पुग्यो, होइन, अहिले 4th वर्ष लाग्दैछ जनप्रतिनिधि भएर 3 वर्ष यहाँले काम गरिरहँदा यहाँको ओडाका समस्याहरू चाहिँ के रहेछन्, के पहिचान गर्नुभयो, ओडाको विकास गर्नका लागि के गर्नु पर्ला?
वडाको विकासको लागि अहिले मेन भूमिका मेन तपाईँको चाहिनुपर्ने 3 थोक मैले बुझे अनुसार चाहिँ 3 थोक रहेछ, 3 थोक रहेछ, बिजुली बत्ती सडक, बिजुली बत्ती, बाटो बाटो र पानी, 3 थोकलाई अलिकति विशेष ध्यानमा राखेर नै गरिरहेको छौँ। अब अहिले लकडाउनको हिसाबमा हामीले कृषिलाई किसानलाई अलिकति मध्यनजर गरेर पुरै उहाँहरूलाई किसानलाई अलिकति फेसिलिटी जस्तै धानको बिउ मकैको बिउ यस्ताहरूमा पनि अलिकति गराएको छौँ, यो अहिलेको आर्थिक वर्षमा चाहिँ नयाँ उसमा चाहिँ यो गराएको छौँ। अगाडिको वर्षमा कामका गतिहरू तपाईँको धेरै पनि विपन्न, मेरो वार्ड चाहिँ तपाईँको धेरै पछि परेको वार्ड हो, न पहिला पनि तपाईँको जनप्रतिनिधि नहुँदा पनि अगाडिको अगाडितिर पनि धेरै पछि परेको वार्ड हो। यसमा अहिले तपाईँको मेची नगरपालिका 2 वार्ड जोडेर एउटा वार्ड भएको छ, वार्ड नम्बर 5 भएको छ। अहिले यसमा मैले भन्नुपर्दा पनि हजुरहरूले प्रचार गरेर के गरेर हुन्छ, अहिले चाहिँ धेरै विकास भएको देख्छु म चाहिँ,
पहिले भन्दा यहाँहरू निर्वाचित भएपछि विकासका कामहरू बढेका छन्,
धेरै हिजोको दिनभन्दा पनि अहिलेको दिनमा विकास धेरै बढेको छ, गति लिएको छ।
नारायण सर, यहाँको ओडामा बिजुली बत्ती चाहिँ सबै नागरिकका घरमा सबै मान्छेका घरमा बिजुली बत्ती पुग्ने गरेको अवस्था छैन, के छ अवस्था
अहिले? लगभग हिजोको दिन 2 वर्ष अगाडि 3 वर्ष अगाडि थिएन, अहिले चाहिँ हरेक घर घरमा पुगेको छ।
बाटोको अवस्था चाहिँ के छ
हजुर?
बाटोको अवस्था भन्दै हुन्थ्यो नि विकासका लागि आवश्यक,
हजुर बाटो पनि अब अहिले बाटो पनि लगभग सानो बाटोदेखि ठुलो बाटोसम्म अहिले धेरै राम्रो भएको छ, स्तर उन्नति धेरै राम्रो भएको छ,
त्यसमा पनि यहाँहरूको प्राथमिकता छ। खानेपानीको सन्दर्भमा चाहिँ अलिक कठिन होला होइन, सबै घरमा धारा पुर्याउन? हजुर नारायण सर,
हजुर
यो खानेपानीको सन्दर्भमा चाहिँ सबै घरमा धारा पुर्याउन अलिक कठिन होला होइन,
अलिकति डाँडा भएको कारणले गर्दा यसमा चाहिँ अलिकति गाह्रो नै छ, बगान एरिया पनि भेट्छ, बगान एरिया पनि पर्नु जान्छ, बगान एरियामा अलिकति गाह्रो नै भएको छ, डाँडा पनि भएको छ, अब तर म अहिले तर सबै घरमा चाहिँ पुगिसकेको छैन, धाराले पनि तपाईँको खानेपानीले पनि त्यो अलिक गर्नु सकेको छैन, अब प्रदेशबाट पनि त्यो तपाईँको मान्यजी पनि त्यहाँ गर्नुभएको छ, उहाँहरूले पनि पहल गर्नुभएको छ यस विषयमा।
हजुर, कृषिको क्षेत्रमा चाहिँ यहाँहरूले यो लकडाउन पछि कृषिलाई प्राथमिकता दिउँ भनेर भन्दै हुन्थ्यो, के कामहरू गर्नुभयो नारायण सर?
योपालि हामीले कृषिलाई तपाईँको बोरिङ पनि छुटाएको छौँ कुनै कुनै जग्गामा जुन पानीको नलाग्ने ठाउँमा बोरिङ पनि तिन चारवटा चारवटा जस्तो बोरिङ जुन समूह मिलेर त्यो गर्ने खालको मान्छे व्यक्तिहरूलाई हामीले त्यो चार पाँचवटा बोरिङ छुटाएको छौँ। अनि कृषिलाई तपाईँको धान रोप्यो मकै रोप्यो हामीले 5-5 लाखको हामीले त्यो छुटाएको छ पानी हामी
हजुर
उहाँले 10 किजो लिनुहुन्छ भने हामी 5 किजो उहाँलाई फ्री
भनेको 50% अनुदानमा
दिँदै अनुदान गरेका छौँ
हजुर उहाँले जति लानुहुन्छ त्यसको 50% किसानले बेहोर्नुहुन्छ 50% वडा कार्यालयले बेहोर्छ
हजुर सर।
अहिले चाहिँ यहाँहरू जनतासित प्रत्यक्ष जोडिरहनु भएको छ जनताको माग र आवश्यकता चाहिँ के रहेछ के भन्नुहुन्छ नागरिकहरू हामीलाई के चाहियो भन्नुहुन्छ भेटिने सरकार त यहाँहरू हो नि त होइन जनप्रतिनिधिहरू यहाँहरू हो जनताले आउने भेट्ने आफ्नो गुनासो राख्ने के चाहियो भन्नुहुन्छ यहाँका वडाका बासिन्दाहरू यहाँहरूसँग
यसमा त्यस्तो साह्रो यहाँ जोस् भन्दाखेरि सेवाग्राहीलाई छिटो सुविधा दिनु सक्नु पर्यो त्यो चाहिँ तब हाम्रोमा समस्या भनेको नेटको समस्या छ पावरको समस्या छ यसमा त्यही अलिकति तलमाथि भएको भनेको तपाईँको यही नेटकै समस्याले गर्दा अलिकति दुखित हुनुहुन्छ त्यति नै भएर त खासै त्यस्तो केही पनि छैन
भनेपछि ओडावासी सन्तुष्ट भएको यहाँलाई अनुभूति छ
यो चाहिँ मलाई चाहिँ लाग्छ त्यस्तो लाग्छ तर अब वाडावासीको के छ कसो छ होइन
हजुर
मैले गर्न सक्ने हामीले वार्डमा हामीले गर्न सक्नेसम्म चाहिँ धेरै प्रयास गराएका छौँ।
यो चाहिँ अर्को नि नारायण सर थुप्रै चाहिँ वडा सदस्य जनप्रतिनिधिहरूको चाहिँ धेरै ठाउँमा हामी चाहिँ सबै कुरा कार्यपालिकाले गर्छन् वडाध्यक्ष र चाहिँ मेयर उपमेयरहरू मिलेर गर्छन् हामी सदस्य जनप्रतिनिधिहरूलाई चाहिँ वास्तै गर्दैनन् जम्मा चाहिँ वर्षमा एकचोटि यहाँ परिषद बैठकमा गयो त्यहाँ पनि सबै रेडिमेड कुरा आउँछ हाम्रा प्रस्तावहरू सुनवाई नै हुँदैन भन्ने गरेको कुरा थुप्रै ठाउँमा सुनिन्छ यहाँहरूको वडामा अवस्था के छ?
वडामा चाहिँ त्यस्तो खालको छैन हामी सबै मिलेरै काम गरिरहेका छौँ हामी पाँचजना मिलेरै काम गरिरहेका छौँ त्यसमा त्यस्तो खालको छैन। अब परिषदमा चाहिँ तपाईँको नगरमा चाहिँ परिषदमा चाहिँ त्यो घटनाहरू हुन्छ त्यो हामीलाई अब वर्षमा एकचोटि ताली पड्काउनु पर्ने हुन्छ होइन त्यसमा चाहिँ अब अलिक तलमाथि भएको पनि छ तर वडामा त्यो छैन।
वडाको सिलिङ बजेट चाहिँ यहाँहरू बसेर बनाएका योजनाहरू चाहिँ यो चालु आर्थिक वर्षका लागि के छन्?
मेन आफ्नो मेन तपाईँको ठुलो बजेट भनेको 35 लाखको को एउटा कालो पत्र हालेका छौँ बिचमा वाडा कार्यालयदेखि नै अलिक परसम्म आउने वाडा कार्यालयसम्म पुग्ने एउटा कालो पत्र ठुलो बजेट भनेको त्यो हालेका छौँ। दोस्रो बजेट भनेको 15-20 लाखको 20 लाखको होला समथिङ पुल छ पुल छ अनि तपाईँको बाटोघाटो स्थल उन्नति त्यो छ अनि ड्रेनहरू छ
हजुर
1-10 लाखको बजेट हो
हजुर। यो चाहिँ वडाका सबै जनप्रतिनिधिहरू बसेर यहाँहरूले केमा हाल्ने भन्ने गरेको कुराको प्राथमिकता छुट्याउनु भएको हो
हजुर सर।
अहिले चाहिँ यहाँले जनप्रतिनिधि भएर काम गरिरहँदा हिजो चुनावमा भोट माग्न जाँदाखेरि हामीलाई जिताउनुहोस् हामी यसो यसो गर्छौँ भनेर भनेका कुरा अहिले यो 3 वर्ष पुरा भइरहँदाखेरि कति गर्न सकियो भन्ने लाग्छ नारायण सर यहाँलाई?
त्यो भनेका कुराहरू हिजो चुनावमा माग्दै गरेको कुराहरू चाहिँ त्यो कतिपय कुराहरू कम्प्लिट हुन्छ नि हाम्रो पार्टीको पनि त्यो प्रचार गर्दाखेरि तलमाथि लगभग हेरेर पुर्याउन सकेको छैन केही पर्सेन्टहरू चाहिँ कुरा गराएको पनि छौँ।
फेरि अब चाहिँ 20-22 महिनापछि अर्को चुनाव आउँछ त्यति बेला भोट माग्न जाँदा हिजो पनि भन्थ्यौ काम गरेनौ अब चाहिँ के भोट दिनु भन्ने गरेको अवस्था त आउँदैन
त्यो आउनु सक्छ होला।
अहिले यहाँहरूको ओडालाई अझ राम्रो बनाउनका लागि यो ओडाको चाहिँ समृद्धिको कुरामा पुर्याउनका लागि के कामहरू गरौँ भने चाहिँ अझ राम्रो हुन्छ होला भन्ने यहाँले के ठान्नु भएको छ?
यहाँ अझ धेरै काम त धेरै धेरै गर्नुपर्ने बाँकी नै छ यसमा अझ मैले देखेको थिएँ मेरो अनुभव चाहिँ तपाईँको बगान क्षेत्र अलिकति मजदुरहरू हुन्छ उहाँहरूलाई चाहिँ टोयलेट टिन जस्तै अहिले पनि तपाईँको बगानभित्र बगानले क्वार्टरहरू राम्रोसँग दिनु सकेको छैन मजदुरहरूलाई अनि त्यो तपाईँको त्यो दिनु सकेको छैन त्यो दिनु पाइयो भने हाम्रो विशेष चाहिँ अब अहिले तपाईँको किसानलाई नै हेर्नुपर्छ जस्तो लाग्यो मैले मेरो बुझाइले चाहिँ
यो एउटा जनता आवास कार्यक्रम भन्ने पनि चलिरहन्छ नि, संघीय सरकारले, प्रदेश सरकारले, नगरपालिकाहरूले पनि चलाउँछन्, त्यस्तो चाहिँ यहाँहरूको वडामा चलेको छ कि छैन? विपन्नहरूलाई घर बनाइदिने कार्यक्रम चाहिँ कस्तो छ?
यो चलेको छु, जम्मा हाम्रै वार्डमा र तिन नम्बरमा होला सायद सात सातवटा घर पनि बन्यो भन्नु चाहिँ, सात सातवटा घर परेको थियो हाम्रो वार्डमा पनि। अब अहिले तपाईँको फेरि अहिले दोस्रो अहिले परालको घरको घर घरलाई पनि तिन दिने भन्ने के पनि अहिले आएको छ। अब यो अब कतिको प्रभाव पार्छ, कतिको के हुन्छ, अब यो उसमा कागजमै सिमिट हुने हो कि के हुने हो माथि थाहा भएन।
त्यो सातवटा घर चाहिँ यहाँको वडामा ककललाई बनाइदिनु हो त?
यहाँ एकदम विपन्न, एकदम विपन्न हुँदै नभएकाहरूलाई, जो आज ल्यायो भोटी खायो त्यही खालको त्यस्तो खालको व्यक्तिहरूलाई, एकदम राजनीति समुदायलाई दुईटा, अनि तामाङलाई एकदम विपन्न हेरेर, एकदम हामी पाँचजना वडा पाँचजना परिवार बसेर, पाँचजना सदस्यहरू अधिकारीहरू बसेर लेखाजोखा गरेर नै गराएको छ।
भनेपछि यहाँहरू सबैजना बसेर अति विपन्नलाई छानेर उहाँहरूको घर बनाइदिनु भएको छ?
हजुर सर।
बगानमा चाहिँ यो शौचालय त त्यही बगान मालिकले बनाइदिनु पर्ने होइन र, किन बनेको छैन?
यो चाहिँ अब बगानमा अहिले पनि त्यहाँका मजदुरहरू पनि प्रायः जसो अब त्यहाँ पनि प्रायः जसो त्यो तपाईँको मालिकै पक्ष अलिकति गर्छन्, तर पनि हामी पुगेपछि मालिक हुन्छ हुन्छ भन्छ, हामी फेरि निस्केपछि ऊ अलिकति ऊ गर्दैन। तर हामीले पनि वार्डले पनि तपाईँको अहिले लगभग लगभग टोइलेटको रिङ पेन सबै दिएको छौँ, तर उहाँहरूले पनि अलिकति पैसा नभएर होला के भएर नहोला, अलिकति त्यो पनि समस्या भएको छ, त्यो पनि भएको छ।
यहाँहरूले वडा कार्यालयले चाहिँ रिङ पेनहरू दिँदाखेरि पनि बगान सञ्चालकले चाहिँ त्यहाँका मजदुरहरूका लागि शौचालय बनाइदिइराखेको छैन?
छैन।
अनि त्यसका बारेमा चाहिँ यहाँहरूले चाहिँ कारवाही गर्नका लागि नगरमा चाहिँ किन यसो गरेनौ, वडामा किन यसो गरेनौ भनेर बगान सञ्चालकलाई बोलाउँदा आउँदैनन्?
यस्तो छ, मेन बगान मालिक अहिले बगान मालिकले ठेक्का दिएको छ तपाईँको बगानलाई, कुनै उसलाई ठेक्का दिएको छ, त्यो ठेकदारले उसले आफ्नो ऊ गर्छ अनि ऊ जान्छ, त्यही नै भइरहेको छ। बगान मालिक भनेको पारी बस्नुहुन्छ, उहाँ अहिले पारी बस्नुहुन्छ, त्यो पारी बसेको कारणले गर्दा पनि अहिले सम्पर्क छैन। बिचमा सम्पर्क हुँदा हुँदाखेरि अब मालिक त्यति साह्रो आउनुहुन्न, हामी गएको बेला मालिक हुन्न, आएको बेलामा हामी भेट्दैनौँ। अब जो तपाईँको जुन अहिले ठेक्का लिनु भएको छ त्यो बगान मान्छेले, अब मैले चाहिँ समन्वय गर्नुपर्ने हुन्छ भन्ने खालको जवाबहरू उहाँबाट पनि आउँछ ठेकदारले।
हजुर हजुर। नारायणजी, अहिले यहाँहरूले चाहिँ जुन ढङ्गले विकास निर्माणका कामहरू गर्दै हुनुहुन्छ, जसरी अगाडि बढ्दै हुनुहुन्छ, यो गरेको कुरा गरेर त्यहाँका नागरिकको जीवन स्तर माथि उकास्न सकिएला के लाग्छ यहाँ?
हुनुपर्ने हो, सक्नुपर्ने हो, उसरी जस्तो लाग्छ लाग्नु
चाहिँ होइन।
तर यो विकासको लहरमा अझै गर्नुपर्ने धेरै छ। अब हामीले पाँच वर्ष सिक्दा सिक्दै नै हाम्रो समय सकिने रहेछ, जान्दा जान्दै नै समय सक्ने रहेछ, अब अर्कोलाई फेरि पालो दिइहाल्नुपर्ने हुँदो रहेछ। दस वर्ष अझ दस वर्ष भएछ अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
भनेपछि यो पाँच वर्ष त सिक्दा सिक्दै सकियो भने जस्तो
जाने रहेछ। अब
यो पाँच वर्षमा सिक्दा सिक्दै राम्रै गरी सिक्न सिकियो भने त फेरि पनि त पार्टीले टिकट देलान् होइन, चुनाव त उठिएला
नि,
अनि नागरिकको काम राम्ररी गरियो भने फेरि दस वर्ष पनि त बनाइदेला नि होइन। यहाँलाई चाहिँ आफ्नो वडामा के काम चाहिँ गर्न पाए हुन्थ्यो भन्ने लागेको छ?
मेरो वडामा अब अहिले तपाईँको गर्नुपर्ने त धेरै नै छन् होइन, तर पनि अलिकति मेरो आफ्नो चाहिँ भिजन चाहिँ तपाईँको धेरै नै छ। त्यसमा मध्येमा पनि तपाईँको वडावासीलाई कसरी हुन्छ तपाईँको
हजुर 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 हेलो हेलो हजुर सुनिँदैछ।
यहाँ अब अहिले अलिकति निम्नुखा वर्गहरू धेरै छन्, त्यसलाई कसरी हुन्छ त्यसलाई पुग्ने कामहरू गर्नु पाए अझ राम्रो हुन्छ।
नारायण सर, यो महत्त्वपूर्ण समयका लागि धन्यवाद। अन्त्यमा यहाँले थप भन्नु, यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूलाई भन्नुपर्ने कुरा चाहिँ थप केही छ?
केही छैन सर, म यति नै भयो।
ल धन्यवाद,
हजुरलाई पनि धन्यवाद यसरी मौका दिनुभयो।
धन्यवाद,
विशेष धन्यवाद।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिका वडा नम्बर 5 का सदस्य नारायण खड्का। मेचीनगर नगरपालिका वडा नम्बर 5 मा विकास निर्माणका कामहरू के भइरहेका छन्, उहाँहरूले वडामा कसरी कामहरू गरिरहनु भएको छ भन्ने सन्दर्भमा कुराकानी गर्दै, अहिले विश्वभर कोरोना भाइरस COVID-19 का संक्रमितहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। अहिले विश्वभरमा 3,80,36,333 जना कोरोना भाइरसका संक्रमित पुगेका छन्। तीमध्ये 2,96,83,180 केस क्लोज भएको छ। 2,85,97,828 जना अर्थात् 96% कोरोना संक्रमितहरू निको भएको अवस्था छ भने 10,85,332 जना अर्थात् 4% कोरोना संक्रमितहरूको मृत्यु भएको अहिलेसम्मको तथ्याङ्क छ। विश्वभर अहिले 83,53,153 जना कोरोना संक्रमितहरू छन्। ती सक्रिय संक्रमितमध्ये 69,095 जना अर्थात् 1% कोरोना संक्रमितको अवस्था क्रिटिकल रहेको छ। अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा 80,37,799 जना कोरोना संक्रमित पुगेका छन्। अमेरिकामा मृत्यु हुनेको संख्या 2,20,011 जना रहेको छ। त्यसै गरी दोस्रो धेरै संक्रमित भारतमा छन्। भारतमा 71,73,565 जना कोरोना संक्रमित पुग्दा 1,09,894 जनाको मृत्यु भएको छ। तेस्रो धेरै संक्रमित ब्राजिलमा छन्। 51,03,408 जना संक्रमित हुँदा 1,50,709 जनाको मृत्यु भएको छ। चौथो धेरै संक्रमित रसियामा छन्। रसियामा 13,12,310 जना कोरोना संक्रमित हुँदा 22,722 मृत्यु भएको छ। पाँचौँ धेरै संक्रमित कोलम्बियामा छन्। कोलम्बियामा 9,19,083 जना कोरोना संक्रमित हुँदा 27,985 मृत्यु भएको छ। छैटौँ धेरै संक्रमित स्पेनमा छन्। स्पेनमा 9,18,223 कोरोना संक्रमित पुगेका छन्। यसरी देशहरूको अवस्थालाई हेर्दै जाने हो भने नेपाल पनि तीव्र कोरोना संक्रमित भइरहेको देशमा पुगेको छ। नेपाल अहिलेसम्म धेरै संक्रमित हुने देशहरूको 39 स्थानमा नेपाल छ। नेपालमा 1,11,802 जना कोरोना संक्रमित छन्। 645 जनाको मृत्यु भएको छ। 77,277 जना निको भएका छन् भने 33,880 जना अहिले नेपालमा सक्रिय संक्रमित रहेको ओल्ड्रोमिटरले जनाएको छ। र नेपालमा भन्दा कम संक्रमित अहिले चिनमा छन्। चिन 49 स्थानमा छ। चिनमा 85,591 जना मात्रै कोरोना संक्रमित छन्। चिनको बुहानबाट सुरु भएको कोरोना भाइरस हो। चिनले नियन्त्रणमा लिन सकिरहेको अवस्था छ अहिले कोरोना भाइरसको संक्रमणलाई। चिनमा 4,634 जनाको मृत्यु भयो। 80,729 जना निको भयो भने अहिले सक्रिय संक्रमितको संख्या चिनमा 228 जना मात्रै रहेको छ। 1,44 करोड जनसङ्ख्या भएको चिनमा 85,591 जनालाई मात्रै कोरोना संक्रमण हुँदा 3 करोड जति जनसङ्ख्या भएको नेपालमा चाहिँ बढी संक्रमित देखिएको छ। यस्तो अवस्थामा तपाईँ हामी सबैले सचेत रहन र कोरोना भाइरसको संक्रमण समुदायमा फैलन नदिन, कोरोना भाइरसबाट संक्रमित नहुन, अरूलाई पनि सचेत बनाउन, सबै सुरक्षित रहनका लागि तपाईँ हामीले भौतिक दूरी, एकअर्का बिचको दूरी कायम राखेर आफ्ना दैनिक गतिविधिहरूलाई अगाडि बढाउनु पर्ने अवस्था छ। त्यसैले सचेत रहौँ, सतर्क बनौँ, कोरोना भाइरस संक्रमणबाट जोगिने प्रयत्न सबैले गरौँ। आजको मेचीनगर खबर यति नै। अर्को हप्ताको मङ्गलबार बिहान 8 बजे यसै गरी मेचीनगरसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। र आजको मेचीनगर खबरमा समय प्रदान गर्नुभएकोमा मेचीनगर नगरपालिका वडा नम्बर 5 का सदस्य नारायण खड्का प्रति आभार व्यक्त गर्छु। र यो कार्यक्रमबाट म प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।